رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. مدنی چینل کے ناظرین، پروگرام ہے سبق آموز خبریں، اور سبق آموز خبریں میں پہلے ہم آپ کو بتاتے ہیں کہ آج ہم آپ کو کیا کیا دکھا سکتے ہیں. جو ہماری تیاری ہوتی ہے اس کی کچھ جھلکیاں ہم آپ کو دکھاتے ہیں، پھر وقت پہ چونکہ ختم بھی کرنا ہوتا ہے. سرکار دو جہاں صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، جو کوئی مجھ پر ایک بار درود پڑھتا ہے اللہ تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. آئیے دیکھتے ہیں آج کیا کیا دیکھ سکتے ہیں.
ایک ڈومیسٹک سروے کے مطابق امریکہ میں طلاق کی بڑی وجہ جو سامنے آئی وہ گھر کے کاموں میں ایک دوسرے کا ہاتھ نہ بٹانا ہے.
مریض اپنے رشتہ داروں کے ہاتھوں اس وقت دنیا سے چل بسا جب گرمی کی شدت کے باعث ایئر کولر کو چلانے کے لیے وینٹیلیٹر کے سوئچ کو نکال دیا گیا.
گھر کے اندر ہی موبائل اور کمپیوٹر پر گزار رہے ہیں جس کے باعث بچوں میں قدرتی وائٹامن ڈی کی کمی پیدا ہو رہی ہے. عید الاضحیٰ قریب آتے ہی جانور بھی چوری ہونے لگے. کراچی شہر میں اسٹریٹ کرائم کی وارداتیں بڑھنے لگی. کراچی کے علاقے لانڈی میں ایکسپورٹ پروسیسنگ زون میں آگ لگنے سے 2 فیکٹریاں مکمل طور پر جل گئیں. دنیا میں ہر سال 5.5 کروڑ افراد پیٹ کے امراض کی شکایت کے حوالے سے ڈاکٹر کے پاس جاتے ہیں.
پوری دنیا کے اندر فاسٹ فوڈ کلچر جو ہے وہ بہت تیزی کے ساتھ جو ہے سب دنیا میں پھیلا ہوا ہے، جس کی وجہ سے مختلف پیٹ کی بیماریاں جنم لے رہی ہیں.
ایک تازہ ریسرچ میں پتہ لگایا گیا ہے کہ نوجوانوں میں نیند کی کمی کی عادت عام ہوتی جا رہی ہے.
اکثر تو نوجوانوں کے لیے ایڈلٹس کے لیے 6 گھنٹے کم از کم جو ہے وہ نیند لازمی ہوتی ہے.
صلو علی الحبیب صلی اللہ تعالی علی محمد. یہ کچھ خبریں تھیں آپ کے لیے. آج دیکھیے کس کس کو لینے میں اور کس کس پر کیا کیا بات کرنے میں ہم کامیاب ہوتے ہیں. سب سے پہلے تو انتہائی افسوسناک واقعہ جو ایکسپورٹ پروسیسنگ زون کراچی کی طرف یہ فیکٹری میں جو آگ لگی ہے، تو یہ آگ سے بڑا نقصان بھی ہوا ہے. تو پہلے اس خبر کو دیکھتے ہیں، پھر انشاءاللہ اس پر کچھ اظہار کرنے کی کوشش کروں گا.
لانڈی میں آگ لگنے سے 2 فیکٹریاں مکمل جل گئیں. کراچی کے علاقے لانڈی میں ایکسپورٹ پروسیسنگ زون میں آگ لگنے سے 2 فیکٹریاں مکمل طور پر جل گئیں. گزشتہ شام 6 بجے سے لگنے والی آگ پر دوپہر 3 بجے تک 19 گھنٹے گزرنے کے بعد بھی قابو نہیں پایا جا سکا ہے. آگ لگنے سے گتہ بنانے والی اور گارمنٹس فیکٹری مکمل طور پر تباہ ہو گئی ہیں. آگ گتے کی فیکٹری میں لگی، جس کے بعد آگ نے دیکھتے ہی دیکھتے اطراف میں قائم 2 فیکٹریوں کو اپنی لپیٹ میں لے لیا. آگ لگنے کے وقت فیکٹریوں میں مقامی اور غیر ملکی افراد بھی موجود تھے. آگ لگنے کی اطلاع ملتے ہی فائر بریگیڈ، امدادی ادارے، پولیس اور رینجر جائے حادثہ پر پہنچ گئے اور فیکٹریوں میں موجود تمام لوگوں کو بحفاظت باہر نکال کر آگ بجھانے کا عمل شروع کیا. تاہم آگ میں شدت ہونے کے باعث آگ کو 3رے درجے کی قرار دے دیا گیا.
اللہ تعالیٰ ان تمام مسلمانوں کو ان پر رحم و کرم فرمائے جن کا اس حادثے میں نقصان ہوا ہے، اور جو جو اس میں مسلمان زخمی ہوئے یا جن کو بھی جس طرح تکلیف پہنچی ہے، میں ان سب کے ساتھ تعزیت بھی کرتا ہوں، دعا بھی کرتے ہیں کہ اللہ کریم اس نقصان کا بہترین بدل عطا بھی فرمائے، انہیں صبر بھی عطا فرمائے. مگر اس میں یہ ہوتا ہے کہ آج کل جیسے آگ کے واقعات ہو رہے ہیں، پتہ ہی چلتا رہتا، آپ کو پتہ چلتا ہوگا، مجھے پتہ چلتا ہے. تو جیسے یہ فیکٹری میں آگ لگی، ابھی تو کوئی میرے سامنے وجہ نہیں ہے کہ آگ کیوں لگی، لیکن ہمارے ہاں ایک نارمل جو وجوہات ہوتی ہیں، یہاں کا نہیں کہہ رہا، عام طور پہ جو وجوہات آگ لگنے کی اسپیشلی انڈسٹری کے تعلق سے میں عرض کروں گا ہوتی ہیں،
उसमें शॉर्ट सर्किट भी होता है और बाजों का सिगरेट पीने की वजह से भी आग लग जाती है। तो पिछले दिनों भी एक जगह का मुझे वाकया पता है, जब उसकी तफ्तीश हुई तो पता चला जलती सिगरेट फेंक दी गई थी जिसकी वजह से आग लग गई थी। अब इलेक्ट्रॉनिक चीजें हो, गत्ता हो, प्लास्टिक हो, आग पकड़ने वाली दीगर चीजें होती हैं तो ये सिगरेट पकड़ लेती है। तो अव्वल तो ये कि सिगरेट पीनी ही नहीं चाहिए, इससे पहले भी सिगरेट के ताल्लुक से हम प्रोग्राम कर चुके हैं और बाकायदा इस तरह के जो फैक्ट्रीज होती हैं या बाज इम्पोर्टेंट एरिया होते हैं वहाँ नो स्मोकिंग का बोर्ड भी लगा हुआ होता है। बल्कि अब एयरपोर्ट पर तो शायद आपको अंदाजा होगा कि एयरपोर्ट पर तो सिगरेट पीने वालों को अलग कर दिया है, तुम सिगरेट भी नहीं अंदर केबिन में चले जाओ, इसको बाहर सिगरेट पीने की इजाजत ही नहीं है, कि वो अपना भी नुकसान करेगा औरों का भी नुकसान करेगा। तो ये सारे सिगरेट पीने वाले एक ही जगह जमा हो रहे होते हैं। मुझे कभी सोल में उस एरिया में जाने का इतफाक हुआ नहीं, अल्लाह महफूज फरमाए, लेकिन ऐसा मुझे लगता है कि शायद हमारा हैवी एग्जॉस्ट लगे हुए होते होंगे कि जो उसके धुएं को बहुत जल्दी खींच कर बाहर फेंक देते होंगे। लेकिन ये है कि भाई तुम सिगरेट पीते अंदर जाओ, तुम सिगरेट से अंदर जाओ। तो ये फैक्ट्रीज वगैरह जो होती है लाखों करोड़ रुपए का इसमें माल होता है, बाद अवकात किसी की भी एहतियाती किसी की गलती। इसी तरह चैनल्स होते हैं, इलेक्ट्रॉनिक्स की दुकानें होती हैं, प्लास्टिक की दुकानें होती है, इतना बड़ा प्लास्टिक का काम हो रहा होता है, बर्तन प्लास्टिक के बिक रहे होते हैं, तो बहुत सारी ऐसी होती है, पेट्रोल पंप है, कई जगहों पर ऐसा होता है जहाँ चिंगारी बहुत बड़ी आग बन सकती है। तो एक तो इन चीज़ों का हमें ख्याल भी रखना चाहिए। दूसरा ये कि धूप छाँव, कभी क्या होता यही है कि इंसान रातों रात क्या 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 हो जाता है, दिन भर में क्या क्या क्या, घंटों में सूरत हाल बदल जाती है। तो जगह जी लगाने की दुनिया नहीं है, ये इबरत की जा है, तमाशा नहीं है। हमें से हर एक को अल्लाह ताला की खुफिया तदबीर से डरना चाहिए और जिंदगी के नशेब व फराज के लिए तैयार रहना चाहिए। कहते हैं कि इंसान को जहनी तौर पर ना खुशगवार वाकयात के लिए खुद को तैयार रखना चाहिए। फिर जब आप जहनी तौर पर तैयार होते हैं ना, तो वो जो ना खुशगवार वाकया होता है ना, उससे मतलब कि झटका इस बंदा बातों का सह लेता है। तो ये भी एक समझदार लोगों ने समझाने के लिए बयान किया। अलबत्ता जिनका नुकसान हुआ है, मैं तमाम मुसलमानों के साथ ताज़ियत करता हूँ, अल्लाह ताला आपको सब्र भी दे, सब्र पे अजर भी दे और आपके और हम सब की दीन ईमान जान माल इज्जत आबरू घर बार कारोबार रिस्के हलाल एहलो याल नस्बतें सबकी अल्लाह करीब हिफाजत फरमाए। आमीन बिजाए हिंद नबी अमीन सल्लल्लाहु ताला अलैहि वाली वसल्लम। आजकल मवेशी का आने का सिलसिला शुरू हो गया है जानवरों का, कि ईद जू जू करीब आती चली जा रही है तो लोग जानवर खरीद कर अपने इलाकों में ला रहे हैं। अब जानवरों का भी ऐसा है ना कि जानवर अब तो फिलहाल तो कोई ऐसा जदीद निज़ाम आया नहीं है कि जानवर के साथ कोई ट्रैकर सिस्टम लगता हो, कोई लॉक सिस्टम लगता हो, कोई स्विच सिस्टम लगता हो, जो रिमोट सिस्टम होता हो, ऐसा है नहीं। जानवर तो जानवर है, ऐसा भी नहीं कि कोई खोल कर ले जाएगा तो जानवर को पता ही नहीं यार ये मेरा आदमी नहीं है, मैं ये मुझे खरीद कर नहीं लाया तो मैं नहीं जाता इसके साथ, और वो जिद कर ले और खड़ा हो जाए, ऐसा भी तो बजायर होता नहीं है। तो जानवर का चोरी करने का मामला ये लगता है कि बाज बेजमीर लोगों को शायद ये ऐसे समझ आ गई है कि यार ये अब जानवर भी महंगे होते हैं, कोई लाख का लाता है, कोई सवा लाख का लाता है, तो लाख सवा लाख का जानवर 70-80 हजार में तो बिकी जाएगा। तो ये खुदा ना खास्ता ये चीजें आपके और हमारे साथ ना हो जाएं। तो इस ताल्लुक से भी एक खबर है, आइए देखते हैं।
ईद उल अजहा के करीब आते ही जानवर भी चोरी होने लगे। सुपर हाईवे से चोर 12 जानवर ले गए। ईद उल अजहा करीब आते ही जानवर भी चोरी होने लगे। कराची शहर में स्ट्रीट क्राइम की वारदातें बढ़ने लगी। तफसीलात के मुताबिक कराची में सुपर हाईवे थाने की हुदूद में 10 से 12 मुलजिमान खाली प्लॉट में बंधे कुर्बानी के जानवर चोरी करके फरार हो गए। वारदात के दौरान मुजाहमत करने पर चौकीदार को तशद्दुद का निशाना बनाकर जख्मी कर दिया। चोरी होने वाले जानवरों में 9 बैल और 3 बकरे शामिल है जिनकी मालिया लाखों रुपए बनती है। दूसरी तरफ कराची के इलाके PECHS सोसाइटी में कम उम्र नौजवानों ने बकरा चोरी कर लिया।
कैसे बकरे उठा कर जा रहे, कुछ समझ नहीं पड़ रहे। अब सीसीटीवी कैमरा क्या कर लेगा, वो तो जब आपका बकरा नहीं होगा तब आप जाके देखो भाई कैमरा किधर है। हमारे भी सीसीटीवी कैमरे क्या हैं? वैसे बेसिकली ये जो शॉर्ट सर्किट कैमरे सीसीटीवी कैमरे होते हैं, इसके पीछे भी एक साइंस है ना, क्योंकि इसके पीछे बाकायदा एक सीसीटीवी रूम होगा, अंडरस्टूड सी बात है, सीसीटीवी रूम होगा और वो मतलब कि वो उसका मॉनिटरिंग सिलसिला होगा, या गली और महलों में इलाके वालों ने सीसीटीवी कैमरे लगा ले, बाद में ढूंढते रहे या फिर जो ढूंढेंगे। लेकिन असल जो सीसीटीवी कैमरे का एक पर्पस, मैं कंप्लीटली बात नहीं कर रहा, मैं कोई इस प्रोफेशन का आदमी नहीं हूं, लेकिन जो एक बात समझ में आती है और थोड़ा बहुत मुझे भी अंदाजा है, तो जैसे हमारा आलमी मदी मगर फैदान मदीना, ठीक है ना, और यहाँ पर भी कई जगह पर हमारे सीसीटीवी कैमरे लगे हुए हैं, लेकिन हमारा बाकायदा सीसीटीवी कैमरा जो लगे हुए हैं उसका बाकायदा टीवी रूम लगा हुआ है, इतने सारे टीवी स्क्रीन लगे हुए हैं और गोरिया के 24 आवर मोर और लेस एक मोबाइल का कर रहा हूँ उसको मॉनिटर करने के लिए बाकायदा इस्लामाबाद अपॉइंटेड है जो हर वक्त स्क्रीन पर देख रहे होते हैं। वरना कैमरे का क्या इतना खास फायदा, वो तो भी जब पता चलेगा तब पता चलेगा, फिर ढूंढेंगे फिर देखेंगे। अब बात तो सियाने लोग होते होंगे, कैमरे को भी कपड़ा वपड़ा डालकर काम कर, पीछे से आकर कपड़ा डाल दिया, चीज फंसा दी, तार काट दिया, फिर क्या करेंगे। तो सीसीटीवी कैमरों का एक बाकायदा जब लगाना ही है तो फिर इसके मकसद को भी पूरा करें, जब इतने खर्चे कर रहे हैं तो फिर इसका एक ऐसा रूम बनाएं और उसमें भी तजर्बेकार और ऐसे लोगों को रखें जो ईमानदार हों, दयानतदार हों, जो देखते रहेंगे। तक होता बरसों में ये रोजाना नहीं होता, सरहदों पर फौजें अपना काम कर रही होती हैं, जंगें रोज नहीं हो रही होती, मगर कि मुल्क का बहुत बड़ा बजट जो है ना, बहुत बड़ा बजट डिफेंस का ही होता है, वो हिफाजत के लिए होता है ना, हिफाजत के लिए होता है। आपने ट्रेकर का वो कंपनी से वो लगाया हुआ है सिस्टम, तो को गाड़ी रोज थोड़ी चोरी हो रही होती है, लेकिन जब होती है तो फिर आपका एक सिस्टम बोलता है, वरना तो आप हर सालाना फीस पेमेंट कर ही रहे होते हैं। तो इस तरह की चीजें हो रही होती है, तो ये एक प्रोटेक्शन के लिए है। तो ये तो चलो मैं सीसीटीवी के कैमरे के तौर पर, लेकिन अब ये कि हर गली में हर जगह पर ना निजाम है ना ये बाजायर इसकी कोई पॉसिबिलिटी नजर आती है, लिहाजा अब क्योंकि ये प्रॉब्लम है और हर साल ये प्रॉब्लम होता है, ये मैं आपको बता दूं, ये फर्स्ट टाइम नहीं हुआ, ये हर साल प्रॉब्लम होता है और हर साल इसी तरह का मतलब के जो क्रिमिनल जो ग्रुप होता है, ये क्रिमिनल कम्युनिटी बनी हुई है। ईद के दिनों में पर्स चोरी करना, पैसे चोरी करना, और अब जैसे कि मैं आपको बताऊं, ये खबर तो नहीं है लेकिन एक पिछले सालों के वाकियात के पेश नजर आपको एक वो समझे के तवज्जो दिला रहा हूं। देखिए जो मंडी जाता है ना, इसमें बास तो होते तफरी के लिए जा रहे होते हैं, लेकिन जो हर को तो तफरी के लिए नहीं जा रहा ना, तो जो मंडी गया है तो बाद होगा 3-4 लोग जा रहे होते हैं, तो या तो अंदर का आदमी खुटा हुआ होता है, वो उसने मुखबरी करनी होती है, या फिर वो चालाक लोग होते हैं, तो पता है कि मंडी आए तो ये 2-2.5 लाख रुपए, 1-2-3 लाख रुपए लेकर आए होंगे, ये एक बात। तो जब मंडी जाएं अपने पैसों की हिफाजत करें, अपनी रकम की हिफाजत करें, और बहुत ही इस गौर और समझ से ऐसा जाएं, जब जानवर चेक कर रहे हैं तो उसमें वो, अब आप बताएं इतने मतलब के इतने बेजमीर और मैं बोलूं बेगैरत किस्म के लोग हैं कि अभी पिछले दिनों हमारे पास एक तो इस्लामी भाइयों का मुझे पता चला कि बेचारे जनाजे में गए, जनाजे में इनके मोबाइल निकाल लिया। यानी जो लोग नमाज जनाजा में जो जाते हैं और जनाजे को कंधा देते हैं, ताजियत के लिए जाते हैं, या जो लोग इनके जेबों से मोबाइल निकाल रहे, मौत आपके सामने है, मैयत आपके सामने है, जनाजा आपके सामने है, या बिल्कुल खत्म हो क्या क्या हम लोगों को, क्यों मतलब के कब्रिस्तानों में जाकर हम करप्शन करेंगे, जनाजों में जाकर करप्शन, मौत नसीहत के लिए काफी है, बंदा मौत को देखकर तो वैसे ही तौबा कर लेता है गुनाहों से, और यहां तो जनाजे में जाकर, यार जैसे मस्जिदों में जाकर लोग चोरियां करते हैं, ठीक है चोरी चोरी है, जब बाहर करेगा मस्जिद में करे गलत ही है, लेकिन मस्जिद में जाकर चोरी तो फिर ज्यादा एक समझ में आती है ना बात। आप सोचिए कि मस्जिदों में जो घड़ियां हैं, घड़ियों को भी लोहे की जंजीरों में बांध के रखा,
रखना होता है यार, ये कोई आगे घड़ी लेकर ना चला जाए, मस्जिद की घड़ियां चोरी कर लेंगे, चप्पल तो चोरी करने का था ही, मस्जिद की घड़ियां चोरी कर लेंगे, ऐसे लोग है मस्जिद के टॉयलेट के लोटे तक नहीं छोड़ दे, वो भी चेन से बांध के रखो, बताया यार। अब बताओ जहां मतलब के टॉयलेट के लोटे चोरी हो जाते हो चेन से बांध के रखो, वहां जानवर क्या बोलता है उसको कैसे बांध के रखना होता होगा। तो मेहरबानी करें कि ये होशियार खबरदार जो बोलूं वो कम, कि जब आप मंडी जाएं अपने पैसों की हिफाजत करें, फिर पता है कि 2-3-4 घंटे से पहले से जानवर खरीद कर आना नहीं है, तो पीछे कार को फॉलो करते हैं लोग कि अभी ये कार पार्क हुई है, अभी इससे 2-3 घंटे से पहले तो आना नहीं है, उसमें से टेप चोरी कर लो, उसमें से फला चीज चोरी कर लो, ये कर लो, या गाड़ी गाड़ी चोरी कर लो, माज अल्लाह इसकी हिफाजत की सूरत बनाइएगा। खैरु नासी मैं अनफाउ नास, मैं अल्हम्दुलिल्लाह दीन नसीहा दीन खैर खाई का नाम है, मैं आपकी खैर खाई कर रहा हूं और अर्ज कर रहा हूं कि मेहरबानी, क्योंकि ये बहुत ही बेजमीर लोग हैं, बड़ी मुश्किल से 15,000 रुपए आपके, 15,000 रुपए मेरे, 15,000 रुपए इसके कर करके कोई 1-1.25 लाख रुपए का, या 7 आदमी मिलकर एक जानवर खरीदने जाते हैं कि यार अल्लाह की राह में कुर्बानी करेंगे, एक दिल करता है यार इज्तिमाई कुर्बानी अपनी जगह पर है, वो जिसको वो समझ में आती है इज्तिमाई कुर्बानी, लेकिन एक दिल करता है यार अपने अपना जानवर काटेंगे यार, एक होता है। अब वो बेचारे इतने पैसे जमा करके गए, ये इनका पैसे चोरी कर लिए यार, जानवर लाए तो जानवर चोरी कर लिया, बकरा उठा, बकरा उठाने में कितनी देर लगती है यार, बकरा उठा कर ले गए गाड़ी के अंदर डिक्की में डाल के ले गए, और भाई यहाँ तो रक्षे के अंदर पता नहीं कौन कौन सा जानवर डाल देते हैं, वो सोशल मीडिया पर मूवी चलती है, समझ नहीं आ रहा कि ये क्या रक्षा खोल वोल के डाला था क्या, तो पीछे से रक्षा पैक कर दिया ऊपर से, ऐसा अजीब व गरीब निजाम है। तो मेहरबानी करें अपने, ये है हो रहा है ना, तभी आपको हम खबर दे रहे हैं, खबर दे रहे हैं, और इन बेशरम बेजमीर और बेगैरत लोगों का पता बता रहे हैं कि ये लोग हैं, ऐसे ये कर रहे हैं, हो सकता है ये आपके हमारे महलों में भी रह रहे हो पता भी ना चले, और ये अच्छा ये महले में करेगा नहीं, इसकी अपनी तरकीब होगी होती होंगी सेटिंग, कि ये महले में रहता होगा, महले वाला मुखबरी करता होगा, बाहर वाला आकर करता होगा, ये सारे मतलब के माफिया चोर चक्के कहते आवे का आवा बिगड़ा हुआ है। अब ऐसे में क्या करेंगे, है ना, आप एक ऐसी सड़क पर गाड़ी चला रहे जहां हर आदमी गाड़ी ठोकने के लिए तैयार है, आपको मारने के लिए तैयार है, गाड़ी डेंट लगाने के लिए तैयार है, इसमें अब आप बोलो यार मैं क्या कर सकता हूं, भाई आप अपनी गाड़ी बचाएं, अपनी जान बचाएं, अब इन सबको तो ड्राइविंग सिखाने दे रहे, कम अज कम ये कि हम अपने आप को जितना सेफ सेफ्टी और सेफ मोड में लेकर चल सके चलिए, तो गाड़ी हो जानवर हो पैसा हो वापस लाएं, हो सके तो कुछ इलाके वाले महले वाले मिलकर कोई ऐसा चौकीदार रख लें जो जानवरों की हिफाजत करे। अब मजमूई तौर पर हो सकता है कि 25-30-40 लाख रुपए के जानवर हो, और अगर कोई आदमी को आप 50,000 रुपए दे दो, बल्कि 50,000 तो खैर नहीं कोई लेगा शायद, 10-15 दिन की कहानी, 10-15 दिन के वो 20-25,000 रुपए ले लेगा, क्या ले लेगा, एक जानवर वाले के हिस्से में शायद 2-500 रुपए भी नहीं आएगा, और वो उसकी चीजें उसका चीज महफूज हो जाएगी, जबकि वो भी पैसा के वो सोया रह गया और वो जानवर भी गया, तो वो जो भी हो उसको देख लेना। अब ये मैंने एक मशवरा दिया है कि इस तरह चीजें अपनी बचाई जा सकती है, वरना ये मुझे तो सच ये बताओ कि जब ये जानवर चोरी होने का है ना, मैं जब इन्होंने खबर पहुंचेगा यार इसको ले लो अभी फिलहाल, क्योंकि अभी जानवर आना शुरू हुआ है, तो ये है बस ये प्रॉब्लम है। पता है ये प्रॉब्लम क्या है, हमारे तरबियत नहीं है। मैं इतना इस मामले में कुर्ता हूं, इतना कुर्ता हूं, मैं आपको बयान नहीं कर सकता, हमारे तरबियत का प्रॉब्लम है। एजुकेशन एजुकेशन एजुकेशन, अरे भाई क्या बोलो मैं, अब इस पर ज्यादा बोल भी नहीं सकता, तरबियत नहीं है। तरबियत ने खौफे खुदा इश्के रसूल तकवा परहेजगारी सिविक सेंस मैनर्स लोगों की हमदर्दियां खैर ख्वाही एक दर्द उम्मत, ये बहुत सारी चीजें होती हैं। कि हजरत यूनुस बिन उबैद रहमतुल्लाह ताला अलैह, आपकी कपड़े की दुकान थी, तो आपने अपने भांजे या भतीजे किसी को बिठाया तो कि चीजें बेचे, जब आप वापस आ रहे थे तो आपने एक शख्स को देखा कि वो आपकी वो कपड़ा आपकी दुकान का था, वो सूट था जो भी था, आप समझ गए मेरी दुकान, आपने पूछा कितने का लिया, मैं एक एग्जांपल दे रहा हूँ, याददाश्त एक एग्जांपल के तौर पे दे रहा हूँ, फैक्ट फिगर वो एज इट इज फिगर कोट नहीं कर सकूंगा। तो फॉर एग्जाम्पल उसने कहा 400 रुपए का, आपने कहा ये 400 रुपए का तो नहीं, ये तो मेरी दुकान पर 200 रुपए का है। आप उसको दुकान पर लेकर चले गए और दुकान पर ले जाकर कहा कि ये 200 रुपए की चीज आपने 400 में क्यों भेजी। तो फिर कहा कि आप या तो 200 रुपए वापस लें या ये 200 वाली चीज ले लें। बोला मुझे 400 में ठीक है, ये मेरे लिए प्रॉब्लम नहीं है, 400 रुपए में मुझे नहीं प्रॉब्लम। आप क्यों प्रॉब्लम, आपको क्या है? मैं नहीं, या तो आप 200 रुपए लें या ये वापस करें, या मतलब जो 200 वाली चीज ले लें। खैर आओ 200 रुपए इनको दे दिए। उससे पूछा ये है कौन बुजुर्ग? तो किसी ने कहा हजरत यूनुस बिन उबैद है रहमतुल्लाह ताला अलैह। तो कहा अच्छा ये वो। उससे कहा खुदा की कसम जब हमारे यहाँ बारिश नहीं होती ना, अब इनका नाम लेकर अल्लाह के हुजूर वास्ता देते इनके नाम का कि या अल्लाह इनका वास्ता बारिश बरसा, बारिश बरसती है। ये नेक लोग, ये दौर था हमारा। जी हाँ जी, मुसलमानों के वाकयात बयान कर रहा, मुसलमान ईमानदारी दयानतदारी शराफत लोगों की गमखारी लोगों की खैर का, ये हमारे टॉपिक्स हैं, ये हमारी चीजें हैं, लोगों का ख्याल रखना। यानी आप हदीस समझिए, हर तर जिगर में अजर है। यानी जानवर पर रहम करने वालों पर रहम किया जाता है, प्यासे कुत्ते को पानी पिलाने वाले की मगफरत की बिशारत बयान की गई है। इतना खूबसूरत दीन है हमारा, और इसी दीन को मानने वाला अपनी बेअमली की वजह से अपने ही लोगों को नुकसान पहुंचाए और लोगों को नुकसान पहुंचाए और ये चीजें करे, ये कैसे हो? तरबियत की कमी है। असल में है क्या? तरबियत की कमी है। शुरू से तरबियत हमारी होनी चाहिए, तालीमी इदारों में तरबियत होनी चाहिए, वरना कैसे होगा यार, स्कूल कॉलेज यूनिवर्सिटीज के अंदर लोगों की चीजें चोरी हो जाएं। ये शुरू से ही हो रहा है ना, स्कूल से पेंसिल चोरी हो गई, रबर चोरी हो गया, डिब्बी चोरी हो गई, कॉपी चोरी हो गई, किसी का जेब से ये चोरी हो गई, कोई टिफिन बॉक्स लेकर गया उसके अंदर तक खाना चोरी हो गया, ये सब स्कूलों में होता है ना। फिर ये चीजें बढ़ती हैं आगे। तालीम तो हुई मगर वो तरबियत वो खौफे खुदा वाला काम तो ना हो सका। जहां नहीं हो सका वहां का कह रहा हूं, जहां हो रहा है मदीना अल्लाह का शुक्र है। तरबियत की बहुत कमी है प्यारे इस्लामी भाइयों, और दावत इस्लामी का आप पूरा आप देख लें, अल्हम्दुलिल्लाह रब्बिल आलमीन तकरीबन 41 इयर्स दावत इस्लामी को, ऑलमोस्ट 12 इयर्स मदनी चैनल को हो गए। आप कंटिन्यू देख लें, दावत इस्लामी का बहुत ज्यादा जोर तरबियत पर है, जहन साजी पर है, अफराद की तरबियत पर है, करेक्टर बिल्डिंग पर दावत इस्लामी जोर दे रही है कि किरदार बेहतर होगा तो इंशाल्लाह माशरा बेहतर होगा, वरना ये चोरी डके। यानी बताएं कि कुर्बानी के जानवर बांध कर नीचे रखो, यानी गाड़ी नीचे रखते थे डर लगता था, मोटरसाइकिल नीचे रख डर लगता, अब गाय बकरे भी बांध देखे तो डर लगेगा कि यार सुबह मिलेगा कि नहीं मिलेगा, और ले जाने वाला पता है इतना अजीब होगा कि आपका जानवर समझ उसका घास भी ले जाएगा। क्या भाई घास के पैसे कौन लेगा? और रस्सी भी गर्दन से नहीं खोलेगा, रस्सी हुक से खोलेगा, बोला भाई कौन 50 रुपए की रस्सी देगा? ये लोग होते हैं, ट्रेंड है, चोरियों में डकैतियों में ट्रेंड लोग हैं, अल्लाह की पना। अब आप बताइए तरबियत की कितनी जरूरत है मेरे मुबल्लिगो, दावत इस्लामी वालों, आप बताए नेकी की दावत, तबलीग दीन, अम्र बिल मारूफ नहीं अनिल मुनकर, इसकी कितनी हाजत है? दर्स की, बयान की, नेकी की दावत की कितनी जरूरत है, और उस तबके तक बात पहुंचानी है जो शायद हमें इस वक्त देख को सुन नहीं रहे होते। क्या अल्लाह के अजाब से डराना है कि ये पैसा कहां काम आएगा? दुनिया में ये पैसा बवाल बनता है, बीमारियां परेशानियां तरह तरह की, और कयामत के दिन अजाब के हराम माल अगर खर्च करे तो बरकत नहीं, सदका करे तो कबूल नहीं, छोड़ के मरे तो अजाब कब्र का सबब, खैर ही नहीं ना इसमें। हराम माल में कहां खैर है? चोरी डकैती लूट मार, मोबाइल ले लिया, मोटरसाइकिल चोरी कर लेते यार बेचारे ने, अभी मतलब इससे 25,000 उसे 10,000 रुपए लेकर उसने 50-60,000 रुपए की मोटरसाइकिल खरीदी यार, और तुम उसको गन पॉइंट पे लेकर मोबाइल छीन कर मोटरसाइकिल लेकर चले गए, उस बेचारे का हाल क्या होगा? तो मेहनत करो, मजदूरी करो, काम करो, चोरी क्यों करते हो, डकैतियां क्यों करते हो, लोगों का माल क्यों लूट रहे हो, क्यों ये काम कर रहे हैं आप? चोरी डकैती इसकी शरीयत ने इजाजत नहीं दी है। अल्लाह हमारे हाल पर रहम फरमाए, हमारे गुनाह माफ फरमाए। अलबत्ता ये जो तबका है इस तक अल्लाह करे हमारी नेकी की दावत बात पहुंचे, इनके दिल में खौफ खुदा पैदा हो जाए, अल्लाह से डरें। और अल्लाह तो देख रहा है ना, आपने पुलिस वाले को रिश्वत दे दी, फलां को, हर पुलिस वाला रिश्वत कहां ही लेता, लेकिन लेते तो हैं ना, फिर भी आपने ये कर लिया। लेकिन अल्लाह तो देख रहा है ना, अल्लाह समई है, बसीर है। आप उस वक्त जानवर खोल रहे हो, उसी वक्त रूह कब्ज हो गई आपकी, तो क्या चोरी करते करते मरोगे, डकैती करते करते मरोगे, किसी की मोटरसाइकिल लेकर आप भागे हो चोरी करके, हादसा हो गया मर गए, क्या ऐसी मौत को कोई पसंद करेगा क्या? ना, नेवर पॉसिबल है। तो हमें तो मुझे मरना है आका गुम्बदे खजरा के साए में, वतन में मर गया तो क्या करूंगा या रसूल अल्लाह। आशिक रसूल तो मदीने में मरने की दुआ करता है, और ये चोरी डकैती करते करते बंदा मर जाए, अल्लाह ना करे, अल्लाह ना करे, अल्लाह ना करे। कर ले तौबा, रब की रहमत है बड़ी, कब्र में वरना सजा होगी करी, एक दिन मरना है आखिर मौत है, कर ले जो करना है आखिर मौत है। ना घर में ये काम करे, ना बाहर ये काम करे, ना महले में करे, ना किसी और जगह करे, ना शराफत की जिंदगी गुजारे और अपनी चीजों की हिफाजत करें। मैं काफी कुछ इस मौजू पे बयान कर गया, वो बोला आगे ले गया मौजू को, लेकिन अब है ये इस वक्त, अल्लाह हमारे इदारों को भी ऐसी तौफीक अता फरमाए कि वो भी अपनी ऐसी नजर रखें चारों तरफ कि यार कैसे कोई मतलब के वो चोरी करके चला जाएगा, यार कैसे चला जाएगा। जी कॉल से
हाजी साहब की बारगाह में अर्ज है कि हमारे भी हमसायों का एक बकरा था और वो घर के अंदर बांधा हुआ था और दरवाजा खुला हुआ था। दो लड़के आए बाइक पर और उन्होंने अंदर जाकर बकरे को खोला, खोलकर उन्होंने बाइक पर बिठाया और बाइक पर बिठा कर ले गए। तो घर वालों को बाद में पता चला, जब पता चला तो उन्होंने बाहर मोहल्ले वालों को इकट्ठा किया और शोर शराबा किया। तो इस जो इस तरह के काम करते हैं उनके बारे में आप क्या फरमाते हैं, रहनुमाई फरमाए, जज़ाकअल्लाहु खैरा।
मैं काफी कुछ अर्ज कर चुका, अब आप वाकयात बयान कर रहे हैं। ऐसे हालात में ना बाज़ों को ऐसा होता है अंदर बकरा बंधा हुआ है, बाहर वाले को पता चलना जो है ना ये भी एक वो अलार्मिंग है। खैर अब हालात ऐसे हैं, दरवाजे बंद रखें, चीजों की हिफाजत करें, अल्लाह इन चोर डकैती कर, चोरी और डकैती करने वालों को हिदायत अता फरमाए। जी
प्यारे निगरानी शुरा, अभी मैं देख रहा हूँ आपका सिलसिला, माशाल्लाह आप खूब तवज्जो दिला रहे हैं। आज ही मेरा ये देखने का मौका मिला कि मस्जिद में नमाज पढ़ने गए तो पंखों को संगलियों के साथ, स्टैंड पंखों को संगलियों के साथ बांधा हुआ था, तो इस बारे में रहनुमाई फरमाएं।
शर्मिंदा हो, रहनुमाई क्या करो भैया, शर्मिंदा हो, सिर्फ शर्मिंदा हो, क्या कर सकते हैं। जब मस्जिद के पंखों का तहफ्फुज़ हम नहीं, मतलब ये हाल है तो हम क्या कर सकते हैं। सिर्फ हमें इस बात पर रोना चाहिए, हम तरबियत करने में नाकाम हो गए। जो भी मैं अपने आप को मतलब इस मायनों कर अपने आप को मैं कोस रहा हूं एक तरह से, यार नहीं कर सके तरबियत, क्या आपकी भी जिम्मेदारियां हैं। ठीक किधर है वो अंधेरे को मत कोसो, चराग को दुरुस्त कर लो। अब इस अब और क्या आप मिसालें देंगे, पता नहीं जूतों के डब्बे भी बांध कर रखते हो तो कोई पता नहीं है। अरे लोग जूते अंदर नमाज पढ़ने में जूता सामने रखते हैं। ये कहीं मतलब मैं एक जगह नमाज पढ़ता था, वहां एक इदारा था, मैं पता पता नहीं बताता, और नौजवान उस इदारे में पढ़ने आते थे, यकीन माने आए दिन वहां से उनके बेचारों के जूते चोरी हो जाते थे। मुझे कोई कहता था यार कि जूते चोरी हो जाते हैं, और पकड़े भी जाते फिर जूते चोरी करने वाले, फिर उनको ठुकाए भी हो जाए, तो ढीठ होते हैं, अब क्या यार 2-4 हजार रुपए के लिए कोई 2-4 थपड़े खाई लेंगे, तो अजीब ढीठ किस्म के ये लोग होते हैं। लेकिन उनके जूते चोरी हो जाते थे, और जूते ये मतलब के वो 500 होंगे, 2-4-5 हजार रुपए के जूते। अब तो खैर इससे भी महंगे महंगे जूते आते हैं, अब कहाँ पर जूते कहाँ छोड़कर जाएगा यार बंदा, जूते तो पहनेगा नहीं पहनेगा आदमी, मतलब के सुबह से लेकर शाम तक उसने अपने ऑफिस में या अपने किसी इंस्टीट्यूशन में रहना है, तो वो चप्पल थोड़ी को मतलब के लेकर घूमेगा कि मैं अपने ऑफिस में जूते रखूंगा चप्पल नहीं पहन लूंगा। अब चप्पल भी चोरी है तो सदमा तो होता है ना। ये हाल है हमारा, तरबियत की कमी है। अच्छा ये हर जगह नहीं होता, जहां होता है वहां पर गौर करेगा, यहाँ तरबियत की ज्यादा कमी है, کیونکہ الحمدللہ مسلمانوں کی ہزاروں ہزاروں نے لاکھوں لاکھ مساجد ہیں، قیمتی قیمتی چیزیں رکھی ہوئی ہیں، لیکن مجالے کے کوئی چیز آگے پیچھے ہو جائے. میں نے دنیا میں جا کر دیکھا ہے مساجد کے اندر ٹیشو پیپر کے باکس اتنے رکھے ہوتے ہیں، مجالے کے ٹیشو پیپر کا باکس کوئی اٹھا کر لے جائے نہیں لے جاتے. اور یعنی چپل آپ چھوڑ کے چلے جائیں، یعنی میں نے دنیا میں بہت سارے ملکوں میں جا کر الحمدللہ رب العالمین مساجد میں نماز ادا کی ہیں. آپ قیمتی سے قیمتی جوتے یوں ہی اتار کر آپ اندر چلے جائیں، بلکہ بعض اوقات تو ایسا لگتا ہے کہ یعنی ہماری عادت ہوتی ہے یار وہ جوتے اٹھا کر اندر لے جاؤ. بعض ملکوں میں شرامت ہے یار جوتے اٹھا کر اندر، تو لوگ کہیں گے یار یہ جوتے اٹھا کر اندر رکھنے کے لیے جا رہا ہے، تو یہ تھوڑا سا عجیب و غریب لگتا ہے، فیلنگ ایسی ہوتی ہے، وہاں ماحول ایسا بنا ہوا ہے، نئی چیزیں ہو رہی ہوتی. یہ چند جگہوں پر ایسے واقعات ہو رہے ہیں جو بھی بیان ہو رہا ہے، مگر وہ بھی ہو تو رہے نا، اور تو غلط ہی رہا ہے. جی کال دیں.
اسلام آباد سے اطہر اتاری عرض کر رہا ہوں. سبق آموز خبریں میں نگرانی شورا سے عرض تھی کہ یہ جو آگ کا آپ فرما رہے تھے، ان چیزوں سے بچنے کے لیے جہاں ظاہری اسباب کو ریسورسز کو یوٹیلائز کیا جائے، وہیں کیا باطنی طور پر بھی صدقہ وغیرہ اس میں ہماری معاونت کر سکتا ہے، اور کس حد تک ہمیں صدقہ نکالتے رہنا چاہیے کہ یہ کاروبار اور یہ پریشانیاں مطلب آگ وغیرہ جلاؤ گراؤ سے ہم بچتے رہیں، اور کیا یہ درست ہے کہ زکوٰۃ نہ دینے سے بھی مال جل جاتا ہے، پانی میں بہہ جاتا ہے اور لٹ جاتا ہے، اس میں روشنی اگر ڈال دے تو؟
جی ہم زکوٰۃ پوری نہ کرنے سے مال کے ہلاک ہو جانے کی مختلف صورتیں روایتوں میں آئی ہیں، اور اس میں میری درخواست یہ ہے آپ نے اچھی توجہ دلائیے، 10 دفعہ آپ پڑھیں یا جلیلو یا جلیلو یا جلیلو 10 بار پلّہ والا کے درود شریف، تو یہ ایک اللہ کی رحمت پر نظر رکھیں گے. جانور ہو، چیز ہو، سامان ہو، پڑھ کر دم کرتے، موبائل ہے، پرس ہے تو چیزوں پر پڑھ کر دم کر دیں، گھڑی ہے، قلم ہے، اور بہت ساری چیزیں اس پر پڑھ کر دم کر دیں اور دم کر کے رکھ دیں، اللہ کی رحمت شامل آ رہی تو ان کی حفاظت ہو جائے گی. سر اور بھی اور تو وظائف ہیں کہ چیزیں جلنے سے اور ضائع ہونے سے بچ سکتی ہیں اگر ہم یہ اور تو وظائف استعمال کریں. 40 روحانی علاج ہیں، مقتت المدینہ کا ایک رسالہ ہے اسے لے لیں، مدنی پنسورہ اس میں سینکڑوں اوراد و وظائف لکھے ہوئے ہیں، اس میں سے انشاءاللہ تعالیٰ آپ کو فائدہ حاصل ہو جائے گا. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. اللہ 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 اللہ. ایک اور امریکہ کی جو خبر آپ نے ابھی دیکھی اس کی طرف چلتے ہیں کہ امریکہ میں ہر تیسری طلاق کی وجہ گھریلو کام کاج میں ہاتھ نہ بٹانا ہے، یہ خبر ہے. آئیے پہلے خبر سنتے ہیں، کچھ اس کی تفصیلات دیکھتے ہیں، پھر آتے ہیں.
امریکہ میں ہر تیسری طلاق کی وجہ گھریلو کام کاج میں ہاتھ نہ بٹانا ہے، سروے رپورٹ. ایک ڈومیسٹک سروے کے مطابق امریکہ میں طلاق کی بڑی وجہ جو سامنے آئی وہ گھر کے کاموں میں ایک دوسرے کا ہاتھ نہ بٹانا ہے. شادی سے پہلے شوہر اور بیوی کی ایک دوسرے سے کچھ توقعات ہوتی ہیں، اور جب شادی کے بعد توقعات کے برخلاف ہو تو رشتے کمزور پڑنے لگتے ہیں. سروے میں شامل اکثر عورتوں کی یہ شکایت تھی کہ گھریلو معاملات میں ان پر زیادہ بوجھ ڈال دیا جاتا ہے جو جھگڑے کا باعث بنتا ہے. گھر کی صفائی کا خیال نہ رکھنا جھگڑے کی سب سے بڑی وجہ کے طور پر سامنے آیا. اس کے علاوہ دیگر گھریلو کام کاج جن پر مسائل ہوتے ہیں ان میں کھانے کی اشیاء کسی بھی جگہ رکھ دینا، برتنوں کی صفائی نہ کرنا، بستر بے ترتیب چھوڑ دینا، میلے کپڑوں کو کہیں پر بھی ڈال دینا، فریج میں چیزوں کو بے ترتیب رکھنا، بچوں کو نہ سنبھالنا، کچرا وقت پر نہ پھینکنا، تیز آواز میں ٹی وی دیکھنا اور موسیقی سننا، کام کے وقت موبائل یا کمپیوٹر میں مشغول رہنا شامل ہیں. گھروں میں اس طرح کے رویوں سے رشتوں میں غصہ اور نفرت پروان چڑھتی ہے. عموماً یہ شکایت بیویوں کو شوہروں سے ہوتی ہے، مگر یہ بھی دیکھنے میں آیا ہے کہ یہ شکایت شوہروں کو اپنی بیگمات سے بھی ہوتی ہیں.
ہوتی تو ہے، ہوتی تو ہوگی، اے نہیں اے کا جملہ واپس لیتا ہوں، ہوتی تو ہوگی، بیگمات سے بھی ہوتی ہوگی، یعنی بیوی وغیرہ سے بھی شکایت ہوتی ہوگی کہ بعض عورتوں میں صفائی کا مزاج نہیں ہوتا. اچھا آدمی میں وہ اس کے اندر سلیقہ ہوتا کہ یار چیزیں اپنی جگہ رہیں، سلیقے سے رہیں، صاف ستھرا رہے. اور بعض یہ الٹا بھی ہوتا ہوگا کہ عورت کے اندر یہ شاید نہ ہوتا ہو کہ بس وہ یوں ہی ہوتا، حالانکہ اکثر یہ پرابلم مردوں کے ساتھ ہوتا ہوگا جو میرا اپنا اندازہ ہے کہ جوتے وہاں پھینک دیے، کپڑے وہاں پھینک دیے. تو یہ چیزیں جو ابھی آپ کے سامنے بیان ہوئی ہیں بڑی خوبصورت بات میں آپ کو بیان کرنے جا رہا ہوں کہ ام المومنین سیدتنا عائشہ صدیقہ رضی اللہ تعالی عنہا کتنا پیارا اس طرح کا ارشادات آپ کے ملتے ہیں، کتنے پیارے. کیا فرماتی ہیں کہ رسول پاک صلی اللہ تعالی وسلم گھر کے کام کاج میں یوں حصہ لیا کر جیسے تمہارے عام آدمی لیتے ہیں، اور نبی پاک صلی اللہ تعالی وسلم گھر کے کام کاج میں حصہ لیتے تھے. تو اور پھر آقا دو جہاں اللہ کے آخری نبی صلی اللہ تعالی علیہ وسلم کا یہ فرمان کہ تم میں سے بہتر ہو جو اپنے گھر والوں کے لیے بہتر ہو، میں تم سب سے زیادہ اپنے گھر والوں کے لیے بہتر ہوں. تو خود ہمارے رسول اکرم صلی اللہ تعالی علیہ وسلم کا یہ کردار مبارک ہمارے سامنے ہے، سیرت پاک ہمارے سامنے ہے کہ آپ گھر کے کام کاج میں حصہ لیا کرتے تھے، ہاتھ بٹایا کرتے تھے. تو اگر ہمارے جو مرد حضرات ہیں اگر یہ گھر کے کام کاج میں حصہ لیں، چیزیں اپنی جگہ رکھیں، ضروری ہے کہ جا کر آپ کپڑا وہاں پھینکیں، رومال وہاں پھینکیں، چارجر وہاں رکھیں، موبائل وہاں رکھیں، چابی ادھر پھینک دیں، جوتے اب یہاں اتار دیں، موزے یوں اٹھا کر ادھر پھینک دیں، جو آپ شاکس وغیرہ جو پہنتے ہیں یہ کر دیں، بس بچے کی بچپن سے تربیت ہوگی تو بھی کام ہوگا. بکھری ہوئی کتابیں، بکھری ہوئی چیزیں، بکھری ہوئی فائلیں، یہ سب چیزیں ہو رہی ہوتی ہیں. تو بکھرا ہوا مزاج نہیں ہونا چاہیے، مزاج بڑا مطلب کہ ڈیسینٹ اور سلجھا ہوا ہونا چاہیے. آپ دیکھیں گے بعض لوگوں کے، آپ آفس پہ جائیں گے نا تو ان کی ٹیبلوں پر یہ یوں ہوگا، یہ یوں یوں یہ ادھر یوں، اب وہ اوپر ارے یار وہ فائل کدھر چلی گئی، فائل کدھر، اتنے ایبسنٹ مائنڈ، یار قلم رکھی تھی قلم کہاں چلی گئی؟ تو کوئی بولے گا سر قلم یہاں رکھی ہوئی، اور ارے سوری 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 قلم یہاں، وہ تو قلم ہی نہیں پتا ہوگی قلم میری کہاں رہ گئی ہے. وہ قلم ڈھونڈیں گے، کاغذ ڈھونڈیں گے، پیپر ڈھونڈیں گے. حالانکہ باقاعدہ آرگنائزر آتے ہیں، جو کام پینڈنگس ہوں اس کا ریک الگ ہوتا ہے، جو کام ہو چکے ہیں ان کے ریک الگ ہوتے ہیں، فائلنگ ہوتی ہے، چیزیں اپنی جگہ رکھی ہوئی ہوتی ہیں. آفیسز کی اسٹیپل مشین اپنی جگہ ہوتی ہے، پنچ مشین اپنی جگہ رکھی ہوئی ہوتی ہے، پیپر پین کہاں اپنی رکھنی ہوتی ہیں، قلمز کا ہولڈر ہوتا ہے وہ کہاں رہتا ہے، کتابیں ترتیب کے ساتھ کہاں رکھنی، جو کام کرنا ہے وہ کہاں رکھنا ہے، جو پینڈنگ سے وہ کہاں رکھنا ہے، جس کو لینا ہے وہ کہاں رکھنا ہے، کتاب پڑھی اٹھا کر دوبارہ آپ نے اس کو اپنی جگہ پر رکھ دی. ایک ترتیب کے ساتھ اپنی زندگی کو بنائیں اور گھر میں اسی طرح کی ترتیب دیں. آپ کی اپنی کیبورڈ، الماری، وارڈروب جس کو کہتے ہیں، کبھی اپنی الماری کو خود بھی صاف ستھرا کر لیں، اپنے کپڑوں کو خود ہی درست کر لیں. ضروری ہے کہ آپ کی گھر کی جو عورتیں ہیں وہی کام کریں، بیوی کام کرے وغیرہ وغیرہ، آپ بھی تو کر سکتے ہیں، آپ بھی تو صاف صفائی کر سکتے ہیں. چھٹی کا دن ہی لے لیں کہ یہ وہ گھنٹہ ڈیڑھ گھنٹہ تو کبھی بھی نکال سکتے، چھٹی بھی کیا ضروری ہے، گھنٹہ ڈیڑھ گھنٹہ کبھی بھی نکال سکتے ہیں. تو آپس کی ایک انڈرسٹینڈنگ سے کام کریں اور صاف صفائی کا خیال رکھیں، اور ہر چیز اپنے گھر کی عورتوں پر نہ ڈالیں، ان کے اوپر اتنا وزن نہ ڈالیں. ہو اگر انڈرسٹینڈنگ ہے تو خود برتن بھی دھو لیں، خود برتن بھی اٹھا لیں، دسترخوان بھی اٹھا لیں، پلیٹیں اٹھا لیں، چمچ اٹھا لیں، مطلب پتیلا اٹھا لیں، اٹھا کر رکھ دیں. کچھ ہم کیوں نہیں کر سکتے؟ الحمدللہ ہم کر سکتے ہیں. ہمارے اندر یہ مزاج کیوں آ جاتا ہے اسپیشلی ہمارے مردوں کے اندر کہ جناب میں یوں بیٹھا رہوں گا اور میں آرڈر چلاتا رہوں گا، اور اٹھ کر خود پانی نہیں پی سکتے ہم، خود اٹھ کر ہم اپنا کوئی کام نہیں کر سکتے، اپنی چیز وہیں اٹھا کر رکھ دیں گے. مطلب گھر کی عورت کی ذمہ داری ہے کہ چیزیں وہ سمیٹتی رہے، میری ذمہ داری بکھیرنے کی ہے، تیری ذمہ داری سمیٹنے کی ہے. اب اس طرح اگر مزاج ہوگا تو کب تک چلے گا؟ پھر اس میں ایک اور چیز، چڑچڑاپن. اچھا ویسے بکھرا، پھر آ کر کہیں گے یار یہ کیا گھر بکھرا ہوا ہے، کیا چیز ہے وہ؟ اب اس کو وہ بول کی ہمت کہا تھا کہ یہ میں نے نہیں بکھیرا، یہ سارا آپ کا کیا دھرا ہے. او یہ بولا تو بھی بےچاری وہ جو بکھرے گی نا اس کا تو معاملہ ہی کچھ اور ہوگا. تو یہ حال ہے. تو اگر خدا نہ خواستہ یہ چیز عورت کے اندر ہے، اللہ نہ کرے، تو وہ درست کرے اپنے آپ کو. مرد میں ہے تو وہ درست کرے، بچوں میں تو وہ بھی درست کریں. بچے ایسا تھوڑی کہ بچے چیزیں بگاڑتے رہے اور ماں اٹھا اٹھا کر رکھتی ہے. ماں نوکرانی تو ہے نہیں، ماں ملازمہ تو ہے نہیں. کیا آپ بکھیر کے رکھیں باتھ روم گندے، کچن گندا، کپڑے الماریاں اور کپڑے آپ بکھرے ہوئے رکھیں اور ماں مت چیو، تو یہ ماں چلائے گی، چیخے گی، باتیں ہوں گی، آپ سامنے رسپونڈ کریں گے، نیگیٹو ہوگا، پوزیٹو ہوگا، کیا کیا ہوگا، گھر میں لڑائیں جھگڑا ہوتے ہیں. اپنی شروع سے ہم پڑھتے چلے آ رہے ہیں کہ جو چیز جہاں سے اٹھا وہاں رکھ دو. اب دیکھو گھر میں چارجر کہاں رکھ دیا، اب وہ چارجر ڈھونڈو، तो पता चले वो चार्जर लेकर वहां चले गए, वो चार्जर लेकर आ गए। अभी हालांकि घर में चार जितने लोग हैं इतने चार्जर रखने में क्या आ रहा है, नहीं मोबाइल ले लेंगे चार्जर नहीं लेंगे, चार्जर वही दो मोबाइल छह लग झगड़ा शुरू। भाई तो मोबाइल मोबाइल के साथ चार्जर रखें क्या आ रहा है, अपने चार्जर खुद यूज करें। तो हर हर आदमी के पास एक एक दो दो मोबाइल तो अब है ही हो गए हैं, घर में भी तीन तीन चार चार मोबाइल बाजों का धोते हैं। तो फिर ये चार्जर के लिए लड़ो फलां के लिए लड़ो, तो ये नहीं होना चाहिए। चीजें जहां वहां रखें, कभी कैंची नहीं मिल रही, कभी नेल कटर नहीं मिल रहा, तो कभी क्या नहीं मिल रहा, कभी क्या नहीं मिल रहा, अजीब गरीब पास घरों का निजाम बना होता है। इतना ही मिलती है पता चलता है तो बस आदमी सोता रह जाता है कि यार पता नहीं घर है क्या स्टोर रूम बना हुआ है। समझदार सुलझे लोगों के स्टोर रूम भी बहुत अच्छे होते हैं। हाँ ऐसे स्टोर रूम होते हैं, स्टोर रूम जी हाँ स्टोर रूम कह रहा हूँ, आपका अपना रहने की जगह नहीं कह रहा, वेयर हाउस स्टोर रूम कह रहा हूँ। यानी स्टोर रूम इतने वो इतने मतलब वो डिसिप्लिन के साथ इनके होते हैं कि ये दुनिया किसी कोने में बैठ के कह सकते हैं कि स्टोर रूम की फला जगह के फला बॉक्स के अंदर फला चीज पड़ी है वो निकाल लीजिए। इतनी मतलब के वो ऑर्गेनाइज माइंड होता है, ये होना चाहिए। आपका वक्त बचता है, आपकी तबीयतों में खुशहाली रहेगी और चीज वक्त पर मिल जाएगी। अल्लाह ना करे आग लग जाए, कोई जख्म लग जाए, आपको अपनी वो ट्यूब नहीं मिलती, वो आया वो ट्यूब किधर रखी है वो जख्म पर लगाने की, वो ट्यूब ढूंढो, दवाई ढूंढो, वो टेबलेट नहीं मिल रही, ये है या नहीं है मुझे बताएं। जो मैं कह रहा हूं, मैं नहीं कहता कि आप सबके घरों में और हम सबके घरों में ये है, लेकिन क्या जो कुछ मैं कह रहा हूं आप में से अक्सर के घरों में है या नहीं है ये मामला आप खुद बताइए। अगर मैं यहां घंटा बैठ जाऊं ना तो शायद इस मौजू पर कोले आने शुरू हो जाएंगे, लेकिन चूंकि मेरा अगला टॉपिक है तो ये इसमें इतनी वो सिलसिला रहता नहीं है, लेकिन इससे घरों में लड़ाई झगड़े बदमजगी होती है। एक घर में रह रहे हैं, एक दूसरे का ख्याल रखें, एक दूसरे की चीजों की हिफाजत करें। अगर आपने मेरी चीज कहीं से ली है तो आप दोबारा एक तो मेरी इजाजत से ले जाए। मैं एक मिसाल दे रहा हूं, क्या घर के किसी भी फर्द को कोई जैसे एक भाई दूसरे भाई की चीज ले रहा है, बहन दूसरे बहन की चीज ले रही है, तो एक तो उसकी इजाजत से लें, फिर इस्तेमाल करने के बाद जजाकल्ला या जजाकिल्ला कहकर आप दोबारा उसको उसकी जगह पर रख दें, उसको लौटा दें ताकि वक्त पर उसको प्रॉब्लम ना हो। तो मैं ये चीजें आती हैं, बॉक्सेस आते हैं, अब तो रेक छोटे छोटे से आते हैं, वो सस्ते सस्ती चीजें होती है। मैं आपको बहुत लो कॉस्ट ऑर्गेनाइज्ड सिस्टम बताए, लो कॉस्ट ऑर्गेनाइजिंग सिस्टम बता रहा हूं मैं आपको। वो छोटी छोटी सी चीप किस्म की कपड़े की बनी हुई गत्तों की बनी हुई चीजें मिल रही होती है, उसके ऊपर पर्चियां लगा दें, इसमें ये इसमें ये इसमें ये है, कीले कहाँ रखी है, हथौड़ी कहाँ रखी हुई है, प्लास कहाँ रखा हुआ है, तो पेचकस कहाँ रखा हुआ है, अच्छा इंच टेप चाहिए इंच टेप कहाँ रखी हुई है, सुई कहाँ रखी हुई है, धागा कहाँ रखा हुआ है, सुरमा रखना है तो सुरमा भी ढूंढते रहो, एक सुरमा सुरमा की एक एक डिब्बी सुरमे की, अब वो सुरमा लेकर जुम्मादार सपने बस जुमा को सुन्नत है सुरमा लगाना, वो एक ले गया सुरमा लगाने के लिए, दूसरा ढूंढ रहा है सुरमा। अब अगर सुरमे तो सब अपने कमरों में सुरमे रख लो, सुरमा इतना महंगा तो नहीं आता कि हम सब रख ना सकें। नेल कटर सबका अलग अलग कर लें आप, अगर इतना कुछ है तो, वरना एक चीज लटकी हुई उसके अंदर ड्रॉस बने हुए हो, बिल आते हैं बिल ढूंढते रहो बिल किधर चले गए, यूटिलिटीज की इश्यूज हैं, बहुत सारे इश्यूज हैं, चम्मच अपनी जगह पर हो, छोटे चम्मच अपनी जगह पर हो, बड़े चम्मच अपनी जगह पर हो, प्लेट अपनी जगह पर हो, कप अपनी जगह पर हो, सॉसर अपनी जगह पर रखे हुए हो, ये और ये चीजें कर सकते हैं हम। जो मैं अर्ज कर रहा हूं उसको थोड़ा सा ठंडे दिल से सोचिए, आप हैं मैं हूं आप हैं हम, अपनी अपनी चीजों का ख्याल रखें। मुझे ख्याल रखना है मेरा इमामा कहाँ है, मेरी टोपी कहाँ है, मेरे कपड़े कहाँ हैं, मेरी दीगर इस्तेमाल की चीजें कहाँ हैं, तो बस वो चीजें फिर वो भी साफ सुथरा करके रखें कि मेरी टेबल है या मेरी कोई जगह है तो मैं उसको बिखेर के रखूंगा, फिर घर वाले सफाई करेंगे तो वो हो सकता है आपकी तरह वो चीज अपनी जगह ना रख सके। तो अच्छा है कि वो आप अपनी टेबल की अपनी जगह की खुद ही सफाई कर लिया करें, इसमें क्या हर्ज है, आपकी दवाओं को खुद ही संभाल कर रख लिया करें, क्या हर्ज है। ये चंद चीजें मैंने आपके सामने बयान की हैं, ऐसा ना हो कि इन इन इश्यूज की वजह से گھر کا سکون برباد ہو، گھر کا چین برباد ہو، خدا نہ خواستہ طلاقیں ہو جائیں، گھر ٹوٹ جائیں، حالانکہ یہ وہ وجوہات ہیں ہی نہیں کہ جس کی وجہ سے میرا گھر ٹوٹنا چاہیے، یہ وہ وجہ ہی نہیں ہے. اگر خدا نہ کہا تو آپ کے گھروں میں ایسا ماحول ہے بھی، تب یہ وجہ ہی نہیں ہے کہ جس کی وجہ سے آپ گھر توڑ دیں اور طلاق ہو جائے. معاذ اللہ، آپ ایک دوسرے کے ساتھ کمپرومائز کریں، تربیت کریں، نہیں تو چلو برداشت، یہ چیزیں برداشت کی جا سکتی ہیں، اس کے لیے لڑائی جھگڑا نہیں کرنا چاہیے. پتہ چلے چیز تو مل نہیں رہی ہے، سکون بھی نہیں مل رہا. سکون کہاں رکھ گیا پتہ نہیں، چین کہاں رکھا یہ پتا نہیں، آرام کہاں رکھا یہ پتا نہیں. یہ تو دوست نہیں ہے نا. امید کرو کہ یہ ایک خبر پر میں نے بہت ساری خبریں لے لی ہیں، تو آپ اسپیشلی میرے اسلامی بھائی، اسپیشلی میں اپنے اسلامی بھائی سے عرض کروں گا کہ اپنے گھر کی عورتوں پر لوڈ نہ ڈالیں، کچھ کام اپنے ذمے لے لیں، کم از کم اتنا ہی ذمہ لے لیں کہ اپنی چیزوں کو خود ہی اس کا مطلب نظام بنا لیں، تاکہ آپ کے حصے کے کام جو آپ کر سکتے ہیں آپ کریں. یہ خود آگے بڑھ کر کہیں نا نہیں میں کر لوں گی، آپ کیوں کرتے ہیں، یہ اچھا یہاں تک بولنا چاہیے، نہیں نہیں آپ مت اٹھاؤ، میں ہم اٹھا لیں گے، بچے کہیں، یہ اچھا. لیکن اس کا اپوزٹ یہ درست نہیں ہے. آپ اٹھ کے پانی پیے تو کوئی کہے آپ ہمیں کہہ دیں ہمیں پانی دے، یہ اچھا کہ ان کو مطلب کیا، آپ یہ تربیت ہے، بڑے تربیت کہتے ہیں گھر کے اندر. ٹھیک ہے، امید کرو نہیں کرو. اللہ آپ کی میرے گھر بار کی حفاظت کرے، ہمیں پیار امن سکون کے ساتھ رہنا نصیب فرمائے. یعنی میں ایک مثال دوں، گھر کا انداز ایسا ہونا چاہیے، کمروں کا اور گھر کا انداز، کہ اچانک بھی اگر کوئی مہمان آ جائے نا، ایک موبائل کا کر رہا ہوں، جسٹ موبائل کا کر رہا ہوں، ٹھیک ہے، اگر اچانک بھی کوئی مہمان آ جائے نا تو آپ کو گھبراہٹ نہ ہو جائے گا یار یہ بکھرا ہوا گھر کیا. اچانک اچھا مہمان آتے، مہمان کو باتھ روم میں جانا ہے، ٹوائلٹ میں جانا ہے، بابا کو یار یہ ٹوائلٹ میں لے جانے ایسا تو ہے نہیں، اب وہ اس کے پاس وہ انتظار کر نہیں پا رہا ہے اور آپ کو صفائی کا موقع نہیں ملے گا. تو چیزیں پہلے سے اتنی آرگنائزڈ ہوں، اچھی طریقے سے ہوں کہ آپ پیسفل انداز سے رہیں. اللہ تعالیٰ آپ کی میرے دین و ایمان کی بھی حفاظت فرمائے. صلو علی الحبیب صلی اللہ تعالیٰ علی محمد. کالس دیں.
سلسلہ سبق آموز خبریں بہت ہی عبرتناک ہیں، اے کاش کہ ہم اس پروگرام کو دیکھ کر صحیح معنوں میں عبرت پکڑنے والے بن جائیں، اور اللہ پاک نگران شورا کو عافیت کے ساتھ سلامتی والی نیکیوں والی طویل زندگی عطا فرمائے. جزاک اللہ خیرا.
آمین. بہت بہت شکریہ دعاؤں سے نوازنے کا. جی
اچھا، یہ جو آپ نے آگ کے بارے میں ایک ویڈیو کلپ دکھایا، فیکٹری میں آگ لگ گئی، تو اچھا گھروں میں بھی بسا اوقات تھوڑی سی مسٹیک ہوتی ہے اور بہت سارا نقصان ہو جاتا ہے، اور وہ گھر جہاں پر مٹی کے تیل کے چولہے استعمال ہوتے ہیں تو بسا اوقات تھوڑی سی وہ غلطی ہوتی ہے تو پھر بہت زیادہ آگ لگ جاتی ہے اور کئی بعض اوقات جانیں بھی ضائع ہو جاتی ہیں، تو اس کے بارے میں آپ احتیاطی تدابیر کیا ارشاد فرماتے ہیں جو گھروں میں بھی ہونی چاہیے؟ تو جو آگ بجھانے کے آلات ہوتے ہیں اول تو ہوتے نہیں ہیں، اگر ہوں بھی تو ان کو کیسے استعمال کرنا یہ بھی پتہ نہیں ہوتا، اس بارے میں آپ کیا رہنمائی کریں گے؟ گھروں میں اس بارے میں کیا کوئی باقاعدہ تربیت ہونی چاہیے؟
تربیت کا لفظ ہے نا، یہ بہت امپورٹنٹ ہے، ٹریننگ بہت امپورٹنٹ ہے. بچوں کی تربیت ہو، ہماری بھی تربیت ہو، کون سی چیز نیچے اور نیچے اوپر ہونی چاہیے. بچے کو تو پانی اور مٹی کے تیل میں فرق نظر نہیں آئے گا نا. اب آپ کولڈ ڈرنک کی بوتل، بچہ ویسے ہی کولڈ ڈرنک کا دیوانہ، کولڈ ڈرنک کی بوتل کے اندر مٹی کا تیل ڈال کر رکھ دیں تو بچہ تو پی جائے گا نا. بچہ کیا بڑے کو بھی نہ سمجھ پڑے بھائی، پینے کے بعد سمجھ پڑے گی کہ یہ کیا اندر چلا گیا. تو وہ جو میں نے تھوڑی دیر پہلے آرگنائزڈ کہا نا کہ اپنے مائنڈ کو اپنے گھر کو آرگنائز کریں، نظام کے ساتھ لے کر چلیں، چیزوں پر نشاندہی کریں، کہاں کون سی چیز اوپر رکھنی نیچے. آپ دیکھیں ہر دوائی کے ساتھ، تقریباً ہر دوائی کے ڈبے پر یہ لکھا ہوا ہوتا ہے کہ دوائی بچوں کی پہنچ سے دور رکھیں. ہماری دوائیاں نیچے پڑی ہوئی ہوتی ہیں کہ بچہ یوں اٹھائے یوں کھا لے. بچے کو بھی مطلب کہ ٹیبلٹوں کے بنٹی ہے، اس کو کیا سمجھ پڑتی ہے جو گولیاں ہوتی ہیں، وہ تو کھا جائے گا. تو یہ تربیت تو بہت ضروری ہے، اور صرف بچوں کی نہیں ہم سب کی تربیت ضروری ہے. جی
سابق آموز خبریں میں نگرانی شورا آپ سے میرا یہ سوال ہے، آپ نے ابھی جو کراچی کا آگ لگنے کا واقعہ دکھایا ہے، اس ہنگامی حالات میں خود کو سیف نکالنے اور دوسروں کو بھی سیف نکالنے کا حل بتا دیں، اس ہنگامی حالات میں خود کو کس طرح بچایا جائے، اس بارے میں رہنمائی فرما دیں۔
دیکھیں اس میں یہ ہوتا ہے، جیسے جہاز میں ہم بیٹھتے ہیں تو جہاز میں شروع سے ہمیں بتا دیا جاتا ہے کہ یہی ایمرجنسی ایگزٹ، یعنی ایگزٹ بتا دیے جاتے ہیں کہ کسی بھی ہنگامی حالت میں یہی یہ دروازہ، آپ آتے دو دروازوں سے اندر ہیں یا ایک دروازے سے اندر ہیں، لیکن خدا نہ خواستہ کوئی ایمرجنسی ہو جائے تو چھ چھ آٹھ آٹھ دروازے ہوتے ہیں، اتنے سے جہاز کے اندر جو پیسنجر کتنے ہوتے ہیں۔ تو اسی طرح ہمارے فیکٹریز کے اندر دنیا میں دیکھا، یہاں بھی بعض ایسی فیکٹریز ہیں جو باقاعدہ اسٹینڈرڈ کے مطابق ہوتی ہیں، تو ان میں ایگزٹ بنے ہوئے ہوتے ہیں، ایگزٹ ڈور ہوتے ہیں، زینے بنے ہوئے ہوتے ہیں، بورڈ لگا ہوتا ہے ایمرجنسی ایگزٹ، اور آگ لگنے کی صورت میں باقاعدہ میں نے دنیا میں بہت ساری جگہوں پر دیکھا، بلڈنگوں میں بھی دیکھا ہے، عام بلڈنگوں میں دیکھا ہے کہ یہ راستہ ہے، یہ راستہ، یہ راستہ ہے، اس طرح کر کے نکلیں۔ تو اگر اس انداز پر چیزیں بن جائیں اور ایگزٹ پتا ہوں، ایمرجنسی ایگزٹ پتا ہوں، اور جو بھی جاب کرنے کے لیے آئے اسے پہلے سے ٹرین کر دیا جائے کہ اگر خدا نہ خاصا آگ لگ جائے تو یہ آلات ہوتے ہیں، اس سے لے کر آپ آگ بجھا لیں اور اس طرح آپ باہر نکل جائیں، یہ سب کر لیں، تو انشاءاللہ تعالی یہ چند چیزیں ابتدائی طور پر بھی کر لی جائیں تو کئی جانوں کا بھی اور کئی مال کا بھی ہم تحفظ کر سکتے ہیں۔ جی
میرا نام مار اتاری ہے، سبق آموز خبریں ہر بار نئے نئے اور بڑے پیارے پیارے موضوع کے ساتھ آج اپنی برکتیں لٹا رہا ہے۔ نگران شورا میرا آپ سے سوال ہے کہ آگ لگے تو کیا کیا احتیاطیں کرنی چاہیے، اس بارے میں ارشاد فرما دیں، جزاک اللہ خیر۔
اگر گھر میں خدا نہ خواستہ چولہے میں آگ لگ جائے تو سب، میری تو اس میں مشورہ یہ ہے کہ جو مین لائن آ رہی ہے نا گیس کی سپلائی، اس کو بند کرتے ہیں، سب سے پہلا کام یہ کریں، ہوش میں رہیں۔ زیادہ تر جو ہمارے یہاں نقصان ہوتا ہے نا وہ ہمارے ہوش کام نہیں کر رہے ہوتے، کیونکہ ہم، میں نے کہا نا ہم کسی بھی ایمرجنسی چیز کے لیے تیار نہیں ہیں، تو ہوش میں رہیں اور کہاں سے نکلنا ہے، کیسے نکلنا ہے۔ بعض اوقات بہت دھواں بھر جاتا ہے تو جو آگ بجھانے والے جو ایکسپرٹ لوگ ہیں ان کا کہنا یہ ہوتا ہے کہ جو زمین ہے نا، زمین سے تقریباً دو انچ تک، کیونکہ یہ جو دھواں جو بھرتا ہے نا یہ بالکل زمین سے چپکتا نہیں ہے دھواں، تو آپ جتنا زمین سے چپک جائیں گے نا، جب اسموک ہو گیا، دھواں ہی دھواں ہو گیا ہے تو گھٹتا ہے بندہ، تو تھوڑا بالکل زمین سے چپک جائیں گے تو زمین پر بالکل دھواں نہیں ہوتا، وہاں آپ کو تھوڑی تھوڑی آکسیجن مل سکتی ہے، یہ کسی ایمرجنسی کی صورت میں، ورنہ بس آپ کے پاس راستہ ہونا چاہیے کہ میں نکلنا کیسے ہے، یہ یاد رکھیے گا۔ جی
سبق آموز خبریں بہت ہی پیارا سلسلہ ہے اور اس میں بہت کچھ ہمیں سیکھنے کو ملتا ہے کہ گھروں کو کیسے خوشگوار ماحول بنانا چاہیے۔ نگرانی شورا سے ایک عرض ہے کہ ہمیں یہ بھی بتا دیں کہ اگر اپنے بچوں وغیرہ کو کسی اچھی کوئی عادت وغیرہ ڈالنی ہو تو اس کے لیے ہمیں کیا کرنا چاہیے؟
خود کرنا چاہیے، جب خود کریں گے تو بچہ دیکھ کر زیادہ اثر لیتا ہے، سن کر کم اثر لیتا ہے۔ ہم خود کریں گے تو انشاءاللہ ہمارے بچے اور ہمارے ارد گرد میں وہ چیزیں درست ہو جائیں گی، کہہ بھی دیں کریں بھی تو انشاءاللہ اس سے زیادہ اثر ہوگا۔ جی
میرا نام محمد جیاد ہے، میں اسلام آباد سے عرض کر رہا ہوں، ماشاء اللہ آپ کا سلسلہ سبق آموز خبریں بہت اچھا ہے، ہم سب گھر والے بہت شوق سے دیکھتے ہیں آپ کے سلسلہ، سبق آموز خبروں سے ہمیں بہت کچھ سیکھنے کو ملتا ہے، آپ ہمارے لیے دعا فرما دیں، جزاک اللہ خیر۔
آمین وعلیکم، اللہ آپ کو خوش رکھے، شاد و آباد رکھے، آپ نے حوصلہ افزائی کی، بہت بہت شکریہ آپ کی حوصلہ افزائی کا۔ مدنی چینل کے ناظرین، ایک اور بڑا ہمارا اہم مسئلہ ہے، وہ ہے نیند کا پوری نہ ہونا، یہ ایک واقعی یونیورسل ایشو بن چکا ہے۔ لوگ سوتے ہیں، گھنٹوں سوتے ہیں، آٹھ آٹھ نو نو گھنٹے بعد اوقات بستر پر وہ ان کا رہنا ثابت ہے، لیکن جب اٹھتے ہیں نا تو ان کی نیند پوری نہیں ہوئی ہوتی، یہ ایک پرابلم ہے جس کی وجہ سے بیماریاں بڑھ رہی ہیں، پریشانیاں بڑھ رہی ہیں، جھگڑے بڑھ رہے ہیں، آزمائشیں بڑھ رہی ہیں، لوگوں کے روزگار کے حوالے سے یہ پرابلم ہے، فزیکلی، مینٹلی، فیملی وائز، اکنامیکلی وائز پرابلم ہے، کیونکہ ایک یہ کام ہے نیند، اللہ نے بڑی یہ نعمت دی ہے، بندہ جب نیند کرتا ہے تو اسے اللہ کی رحمت سے ایک سکون ملتا ہے، اس کے اعضا بدن جو ہوتے ہیں وہ ریلیکس موڈ میں چلے جاتے ہیں، جب اٹھتا ہے تو پھر ایک نئی اس کے سامنے ایک ہمت ہوتی ہے، طاقت ہوتی ہے، بعض لوگ اٹھتے ہیں تو وہ کیا اٹھے بیچارے، سوئے تو سوئے، اٹھے تو اٹھے، وہ تھکے ہارے ہی اور سست تو سست ہی رہتے ہیں، اس تعلق سے آئیے ایک رپورٹ دیکھتے ہیں۔
نیند پوری نہ کرنے والے نوجوان ڈپریشن کا شکار ہو جاتے ہیں۔ تحقیق: ایک تازہ ریسرچ میں پتہ لگایا گیا ہے کہ نوجوانوں میں نیند کی کمی کی عادت عام ہوتی جا رہی ہے۔ نیند دماغ کی صحت اور نشو نما کے لیے بہت ضروری ہے۔ نیند پوری نہ کرنے سے قوت مدافعت بھی کم ہو جاتی ہے اور آدمی ڈپریشن کا شکار ہو جاتا ہے۔ تحقیق میں بتایا گیا کہ نیند پوری نہ کرنے والے نوجوان نہ صرف دماغی امراض بلکہ جسمانی امراض کا بھی شکار ہو رہے ہیں۔ نیند پوری نہ کرنے والوں میں جو علامات پائی گئیں ان میں توجہ میں کمی، مزاج میں چڑچڑاپن، کاموں میں دل نہ لگنا، تعلیم میں کمزوری، ہمت ہار بیٹھنا اور خودکشی کے خیالات وغیرہ شامل ہیں۔ نوجوانوں میں موبائل، ٹی وی اور کمپیوٹر جاگنے کی اصل وجہ ہے۔ نوجوان الیکٹرانک سرگرمیوں میں دلچسپی لیتے ہوئے اکثر وقت جاگنے کی کوشش کرتے ہیں۔ رات کا اکثر وقت جاگ کر گزارنے کے سبب صبح کے وقت ان پر نیند طاری ہوتی ہے۔ نیند کی کمی کی وجہ سے ان کی دن بھر کی سرگرمیاں متاثر ہوتی ہیں۔
جی، یہ نیند کے تعلق سے یہ ایک ڈاکیومنٹری تھی، اس میں آپ دیکھ لیں کہ کیا کیا چیزیں جس کی وجہ سے آپ کی نیند کو نقصان ہو رہا ہے۔ آئیے ڈاکٹر زیرک کیا کہتے ہیں، ان کے ایکسپرٹ ویو سنتے ہیں۔
نیند انسان کے لیے بہت ضروری ہے۔ نیند سے انسان کے جسم اور دماغ دونوں کو سکون ملتا ہے۔ ظاہر ہے سارا دن جب ہم کام کرتے ہیں تو اس سے ہمارے پٹھوں کو تھکن ہوتی ہے، اسی طرح جو ہمارے دیگر لوگوں کے ساتھ معاملات ہوتے ہیں، بات چیت ہوتی ہے، گفتگو ہوتی ہے، اس کے ذریعے ذہنی طور پر ہمیں ٹینشن ملتا ہے۔ تو اب یہ سارے دن کے جسمانی اور ذہنی ٹینشن جب لے کر بندہ ایک اپنے بیڈ روم میں جاتا ہے اور اس کو ایک سکون سے نیند آتی ہے، تو یہ دماغ بھی اس کا فریش ہو جاتا ہے، جسمانی طور پر اس کے پٹھے بھی جو ہے وہ فریش ہو جاتے ہیں، اور صبح جب وہ اٹھتا ہے تو ایک حشاش پشاش صورتحال میں ہوتا ہے۔ اب جب کسی بھی وجہ سے انسان کی نیند پوری نہیں ہوتی، اکثر تو نوجوانوں کے لیے، ایڈلٹس کے لیے 6 گھنٹے کم از کم جو ہے وہ نیند لازمی ہوتی ہے، لیکن ہر ایک کے جسم کے اعتبار سے، اس کی ضروریات کے اعتبار سے یہ اوپر نیچے بھی ہو سکتی ہے۔ لیکن جب نیند پوری نہیں ہوتی تو اب اس کا ہمارے اعصاب پر اثر پڑتا ہے، پٹھوں پر اثر پڑتا ہے، دماغی طور پر جو ہے وہ ہمارے اوپر ٹینشن جو ہے وہ بڑھ جاتا ہے، جس سے ہمارے اندر چڑچڑاپن آتا ہے، ہم کنسنٹریشن فوکس نہیں کر پاتے، اور وہ باتیں جو ہمارے لیے نارملی طور پر جو ہے وہ جن کو ہم خوش اسلوبی سے ادا کر سکتے ہیں، لیکن نیند کی کمی کی وجہ سے جو ہے وہی معاملات ہمارے بگڑنا شروع ہو جاتے ہیں۔ جب یہ نیند کی کمی کی وجہ سے ہمارے روزمرہ کے مسائل بڑھتے چلے جائیں گے تو اب اس انسان جو ہے وہ انگزائٹی، گھبراہٹ، ڈپریشن کا شکار ہوگا۔ اور اکثر جو نفسیاتی امراض ہوتے ہیں ان میں نیند کی کمی کا عنصر جو ہے ایک نمایاں علامت ہوتی ہے، اور یہی وجہ ہے کہ ہماری یعنی کہ جو میڈیکیشن ہے، یا تو ہم علیحدہ سے نیند کی گولیاں دیتے ہیں، یا جو ڈپریشن یا انگزائٹی یا دیگر نفسیاتی امراض کی دوائیاں ہوتی ہیں، ان کے اندر بذات خود جو ہے وہ غنودگی کا جو ہے وہ ایک اثر ظاہر ہوتا ہے اور انسان کو نیند آتی ہے۔ لہذا نیند کا جو ہے وہ ہونا بہت ضروری ہے، اور نیند کے نہ ہونے کی وجہ سے ہم کئی نفسیاتی امراض کا شکار ہو سکتے ہیں، جس میں انگزائٹی اور ڈپریشن، اور بالخصوص آج کل کے دور میں اگر وجوہات پر نظر کی جائے تو اکثر نوجوان جو ہے وہ سوشل میڈیا کے یوز کی وجہ سے، موبائل فون کے یوز کی وجہ سے، اور رات گئے تک انٹرنیٹ کے یوز کی وجہ سے جو ہے وہ نیند کی کمی کا شکار ہو رہے ہیں، اور اس سے ان میں انگزائٹی، ڈپریشن، گھبراہٹ، اسی طرح کانفیڈنس ایشو، اور پھر بعض دفعہ اگر ये मसाइल चलते रहते हैं, चिड़चिड़ापन या दीगर इस तरह की प्रॉब्लम जिनका वो सामना नहीं कर पाते और गुस्से में आकर जज्बात में आकर बाज दफा जो है ये अपने आप को नुकसान पहुंचा देते हैं, हत्ता के बाज दफा सुसाइड तक भी जो है ये मामलात चले जाते हैं। अल्लाह अज़्ज़वजल हमें सही मानों में जो है वो अपने जिस्म को समझने की तौफीक अता फरमाए और नींद बिलखसूस जो है वो इस पर हम तमाम को गौर करना चाहिए और एहतमाम के साथ हमें बाकायदगी के साथ जो है वो नींद करनी चाहिए और इसमें रूटीन का होना बहुत जरूरी है और जिस कमरे में हम सोए उसमें जो है वो टेम्परेचर कंफर्टेबल होना चाहिए, आरामदेह होना चाहिए, अंधेरा होना चाहिए, किसी तरह की मोबाइल फोन के जरिए डिस्ट्रैक्शन नहीं होनी चाहिए, लाइटिंग के हवाले से भी, शोर शराबे के हवाले से भी डिस्ट्रैक्शन नहीं होनी चाहिए। तो इंशाअल्लाह अज़्ज़वजल जब हमारी नींद सही मानों में होगी तो इसका बहुत मस्बत हमारी जिंदगी पर असर पड़ेगा।
सल्लु अलैल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।